नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक, उम्मेद्वारलाई आजै चुनाव चिन्ह प्रदान।
केन्द्रीय नेताको दबावमा अधिकांश ठाउँमा बागीले उम्मेद्वारी फिर्ता लिए, गुण्डा नायक दीपक मनाङ्गेलाई सघाउने भन्दै मनाङमा एमालेका आधिकारिक उम्मेद्वार नै पछि हटे।
खानेपानीको ट्याङ्की नै शुद्धिकरण गर्न झड्का विधि उपयोगी, ब्लिचिङ पाउडर र शुद्धिकरण गर्ने विधि खानेपानी डिभिजन कार्यालयबाट प्राप्त हुने।
सक्लोरिनेसन गरेर जुन हाइड्रोजन क्लोरिन हालेर चाहिँ त्यो पानी फाले मैले।
चिनिया राष्ट्रपति शी जिनपिङ दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित, कार्यकाल 5 वर्षको रहने।
र न्यूजील्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारतको गतिलो जवाफ।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्षता तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982,
मोबाइल 98550-63794, 98550-50860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। निर्वाचन आयोगले पहिलो चरणमा मंगसिर 10 गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारको आज अन्तिम नामावली सार्वजनिक गरेको छ। आज उम्मेद्वारी फिर्ता लिएपछि बाँकी रहेका उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन आयोगले आजै चुनाव चिन्ह पनि दिएको छ। दलका उम्मेद्वारहरूले पार्टीको आधिकारिक चुनाव चिन्ह पाएका छन् भने स्वतन्त्रहरूलाई अलगै चुनाव चिन्ह प्रदान गरिएको छ। मंगसिर 10 गते हुने पहिलो चरणमा प्रत्यक्षतर्फ 32 जिल्लाका 37 निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र 74 निर्वाचन क्षेत्रमा प्रदेश सभाको चुनाव हुँदैछ। आयोगका अनुसार प्रतिनिधि सभातर्फ 323 र प्रदेश सभातर्फ 484 गरी जम्मा 807 जनाको उम्मेद्वारी दर्ता भएकोमा आज झण्डै 100 जनाले फिर्ता लिएका छन् भने एकजना उम्मेद्वारको उम्मेद्वारी नै रद्द भएको छ। आयोगका प्रवक्ता नवराज ढकालले राति 10 बजेसम्म उम्मेद्वारको आधिकारिक एकिन तथ्याङ्क आउने जानकारी दिनुभयो।
शीर्ष नेताहरूको चर्को दबावपछि धेरै बागी उम्मेद्वारले आज उम्मेद्वारी फिर्ता लिएका छन्। एमाले र माओवादी बीच 60-40% भागबण्डा गरेर उम्मेद्वारी दिने सहमति भएपछि धेरै जिल्लामा विवाद भएको थियो। केही ठाउँमा वाम गठबन्धन विरूद्ध नै बागी उम्मेद्वारी परेको थियो, तर आज उम्मेद्वारी फिर्ता लिने दिन प्राय सबै बागीले उम्मेद्वारी फिर्ता लिएका छन्। रामेछापमा वाम गठबन्धनका श्याम कुमार श्रेष्ठ, शान्ति पौडेल र कैलाश ढुङ्गेल विरूद्ध बागी उम्मेद्वारी दिएका लक्ष्मी गुरूङ, हेमन्त पौडेल र मैन कुमार मोक्तानले उम्मेद्वारी फिर्ता लिनुभएको छ। उहाँहरूको उम्मेद्वारी फिर्ता गराउन केन्द्रीय तहका नेताहरूले बिहानभरि फकाउनु परेको थियो। नेताहरूले नै उम्मेद्वारी फिर्ता गराउन उहाँहरूलाई सेनाको हेलिकप्टर चढाएर रामेछाप पुर्याएका थिए। मुकुमा पनि एमालेका उम्मेद्वार विरूद्ध बागी उम्मेद्वारी दिएका माओवादीका 3 नेताले उम्मेद्वारी फिर्ता लिएका छन्। जाजरकोट प्रदेशसभा कबाट माओवादीका गणेश प्रसाद सिंह विरूद्ध उम्मेद्वारी दिएका एमालेका नीरज आचार्यले उम्मेद्वारी फिर्ता लिनुभएको छ। यस्तै जाजरकोटमै शक्ति बस्नेत विरूद्ध बागी उम्मेद्वारी दिएका एमालेका गोविन्द विक्रम शाहले पनि उम्मेद्वारी फिर्ता लिनुभएको छ।
यस्तै मनाङमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका गुण्डा नाइके भनेर चिनिने दीपक मनाङ्गेलाई सघाउने भन्दै एमालेका आधिकारिक उम्मेद्वार खण्ड लामाले नै उम्मेद्वारी फिर्ता लिनुभएको छ। मनाङ खबाट लामाले उम्मेद्वारी फिर्ता लिएपछि अब स्वतन्त्र उम्मेद्वार मनाङ्गे र नेपाली काँग्रेसका कर्म गुरूङ 2 बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ। केही दिन अघि राप्रपाको जिल्ला कार्य समिति सहित मनाङ्गे एमालेमा प्रवेश गरेका थिए। उनलाई जिल्ला समितिले उम्मेद्वार बनाउन सिफारिश गरेको थियो, तर एमालेको स्थायी समिति बैठकले डन पृष्ठभूमिका मनाङ्गेलाई टिकट दिँदा विवादमा परिने भन्दै खण्ड लामालाई उम्मेद्वार बनाएको थियो। एमालेबाट टिकट नपाए पनि मनाङ्गेले एमालेकै झण्डा बोकेर स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेका थिए। खण्ड लामाले बागी उम्मेद्वारी दिएका मनाङ्गेलाई नै सघाउने भन्दै आज मनोनयन फिर्ता लिनुभएको हो। गुण्डा नाइके भनेर चिनिने मनाङ्गे हत्या, कुटपिट तथा फिरौती असुलीको आरोपमा पटक पटक जेल परेका व्यक्ति हुन्।
यस्तै दोलखामा प्रदेशसभा खबाट उम्मेद्वारी दिएका जनसमाजवादी पार्टीका लक्ष्मण विकको मनोनयन रद्द भएको छ। उहाँले टिकट लिएको पार्टी र उम्मेद्वारी दर्ता गरेको पार्टी फरक परेका कारण उम्मेद्वारी रद्द गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिनुभयो।
कांग्रेसका लागि ओखलढुङ्गामा एकमात्र बागी परेको भए पनि उम्मेद्वारी फिर्ता भएको छैन। ओखलढुङ्गाको प्रदेशसभा खमा कांग्रेसका जिल्ला अध्यक्ष प्रदीप सुनवार विरूद्ध उम्मेद्वारी दिएका ज्ञानेन्द्र रूम्दालीले उम्मेद्वारी फिर्ता लिनु भएन। रूम्दाली 2064 र 70 सालको संविधान सभा चुनावमा पनि कांग्रेसको बागी उम्मेद्वार बन्नुभएको थियो। यसअघिका चुनावमा धेरै ठाउँमा कांग्रेसका आधिकारिक उम्मेद्वार विरूद्ध बागी पर्ने गरेको भए पनि मंगिर 10 गते हुन लागेको चुनावमा भने एकमात्र क्षेत्र ओखलढुङ्गामा कांग्रेसको बागी उम्मेद्वारी परेको हो।
नेपाली कांग्रेस बाजुराका पूर्व जिल्ला सभापति मानबहादुर रावलले पार्टीले आफूलाई न्याय नगरेको भन्दै नेपाली कांग्रेस परित्याग गर्नुभएको छ। उहाँले अब आफू वाम गठबन्धनलाई जिताउने अभियानमा लाग्ने घोषणा गर्नुभयो। 2070 सालको संविधानसभा चुनावमा टिकट पाएका रावलले यो पटक भने टिकट नपाएको झोकमा कांग्रेस परित्याग गर्नुभएको हो।
मंगिर 10 गते पहिलो चरणमा हुने चुनावका लागि उम्मेद्वारहरूको अन्तिम नामावली आज सार्वजनिक भएको छ भने मंगिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि दलहरू उम्मेद्वार छनौटमा व्यस्त भएका छन्। पहिलो चरणको चुनावका लागि उम्मेद्वारी दर्ता गराएका दलहरू दोस्रो चरणका लागि उम्मेद्वार छान्न व्यस्त भएका हुन्। प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रसहित अरू दल उम्मेद्वार छनौटको लागि भन्दै आन्तरिक तयारीमा जुटेका छन्।
इमालेसँग चुनावी गठबन्धन गरेको नेकपा माओवादीले स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा पराजित देवी गेवालीसँग सम्बन्ध सुधार गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर 3 उम्मेद्वार बन्ने भएपछि प्रचण्ड र इमाले अध्यक्ष ओलीले गेवालीलाई काठमाडौँमा बोलाएर भेट गर्नुभएको हो। दुवै नेताले भेट्न खोजेपछि आफू काठमाडौँ आएको गेवालीले जानकारी दिनुभयो। भरतपुरमा महानगरपालिकाको मेयरमा गेवाली विजयी हुने निश्चित भएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए, तर पछि निर्वाचन आयोगले पुनः चुनाव गराउँदा गेवाली पराजित हुनुभएको थियो। त्यसपछि चितवनका इमाले नेता तथा कार्यकर्ता माओवादीप्रति नकारात्मक थिए। ओली र प्रचण्डले आउँदो चुनावमा चितवनबाट वाम गठबन्धनलाई जिताउन सहयोग गर्न आग्रह गरेको गेवालीले बताउनुभयो। गेवालीले पनि वाम गठबन्धनलाई जिताउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो मंगिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ। राष्ट्रपति भण्डारीले चुनावको सुरक्षा योजनामा व्यवस्था भएअनुसार सेना परिचालनका लागि सुरक्षा परिषद तथा मन्त्री परिषदको निर्णय बमोजिम संविधान अनुसार स्वीकृति प्रदान गर्नुभएको हो।
छनौटमा पक्षपात गरेको भन्दै कैलालीमा म्यादी प्रहरीमा आवेदन दिएकाहरूले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। भन्सुनका आधारमा फेल भएकालाई पास गराएको र पास भएकालाई फेल गराएको आरोप लगाउँदै उनीहरूले आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्। तर म्यादीमा भर्नाका लागि पक्षपात नगरी उत्कृष्टलाई मात्रै पास गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीर बहादुर बुढा मगरले बताउनुभयो। कैलालीमा 2448 जना म्यादी प्रहरीका लागि झण्डै 4 गुणा बढी 9795 जनाले आवेदन दिएका थिए।
मंगिर 10 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि सोलुखुम्बुमा 5 मतदान केन्द्र थप गरिएको छ। जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साबिकको भन्दा 5 केन्द्र थपिएको जानकारी दिनुभयो। 1064 जना भन्दा बढी मतदाता एउटै केन्द्रमा भएपछि मतदान केन्द्र थप्नु परेको हो। दूतकौशिका गाउँपालिकाको जनता माध्यमिक विद्यालय लोखिम, सोलु दूतकुण्ड नगरपालिका 9 गोराखानी आधारभूत विद्यालय, छुल्यामु आधारभूत विद्यालय, दुर्पु दूतकुण्ड माध्यमिक विद्यालय फाप्लु, दूतकोशी गाउँपालिकामा रहेको काकु माध्यमिक विद्यालय भेडाचौरमा मतदान केन्द्र थप गरिएको हो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त MBBS कोर्स गराइरहेकोले MOE, TU, केयू पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त।
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत।
24 घण्टा सेवाका लागि स्पिड इन्टरनेशनल प्राली पुतली सड़क काठमाडौँ।
फोन 01-4445-712 44-45-713।
राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराईदाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-35-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै मनाङमा एमालेका आधिकारिक उम्मेद्वार नै पछि हटे। चुनावको सुरक्षाका लागि सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति लगायतका खबर प्रस्तुत
गर्यौं। वर्षा सकेपछि पनि तपाईँले खानेपानीको मुख्य ट्याङ्की सफा गर्नुभएको छैन, उसो भए तपाईँले पिइरहेको पानी दूषित हुन सक्छ, किनकि वर्षायाममा भलबाड़ीले बगाएर ल्याएको ढुङ्गा माटो, हिलो र अरू फोहोर ट्याङ्कीभित्र पसेको हुन सक्छ। यस्तो फोहोर सफा गर्न ट्याङ्कीलाई नै शुद्धिकरण गर्नुपर्छ। ट्याङ्कीलाई प्रदूषण मुक्त बनाउन सक क्लोरिन अर्थात झड्का विधि अपनाउन सकिन्छ। केही समय अघि साथी पिटी लोप्चन रसुवाको कालिका गाउँपालिकाको गिद्धे खोला खानेपानी योजनामा सक क्लोरिनेसन अर्थात झड्का विधि प्रयोग गरिरहेका बेला पुग्नु भएको थियो।
के गर्नु छ भने बरु कोला ल्याउनुहोस् होइन, त्यसलाई त्यो अलिकति खनेर खाल जस्तो खनेर त्यसमा ढुङ्गा सुङ्गा हालेर बरु त्यो सोपी जस्तो बनाउनुहोस् बुझ्नुभयो।
गिद्धे खोला खाने पानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसका प्राविधिक कर्मचारी सक क्लोरिनेसन गर्ने विषयमा छलफल गर्दै
थिए। पाइप ल्याएर पानी खोलौ, एकजनाले पाइप एक ठाउँमा छोड्ने होइन कि त त्यसलाई यताउति पार्नुपर्छ।
खाने पानीको मुख्य ट्याङ्की 10,000 लिटर क्षमताको छ। ट्याङ्की भरि पानी छ। ब्लिचिङ पाउडर घोलेर ट्याङ्कीमा हालेपछि 1-1.5 घण्टा राखिनेछ। त्यसपछि पानीलाई निकास दिइनेछ। सक क्लोरिनेसन विधिका विषयमा बताउँदै लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसकी टिम लिडर
10,000 लिटर पानी ट्याङ्कीलाई शुद्धिकरण गर्नको लागि 1 लिटर पानीमा 200 ग्राम ब्लिचिङ पाउडर हामी घोल्छौँ पहिला, अनि घोलिसकेपछि एकछिन थिग्राएर जुन माथिको जुन क्लियर लिक्विड हुन्छ त्यसलाई चाहिँ हामी अर्को भाँडामा खन्याउँछौँ र त्यो क्लियर लिक्विड चाहिँ हामीले 10,000 लिटर ट्याङ्कीको पानीमा हामी खन्याएर लगभग 1 घण्टा जस्तो हामी त्यसलाई रहन दिन्छौँ, ताकि त्यति त्यो समयमा त्यो क्लोरिनले त्यहाँ भएका किटाणुहरूलाई मार्ने काम गर्छ र त्यसपछि चाहिँ हामी त्यो पानीलाई हामी खोलिदिन्छौँ, वासआउटबाट खोलिदिन्छौँ।
सुरुमा ब्लिचिङ पाउडर हालिसकेपछि अहिले यति बेला त्यसभित्र भएका पानीहरू फ्याँकिँदैछ।
अघि जुन हामीले क्लोरिनेसन सक क्लोरिनेसन गरेर जुन हाइड्रोजन क्लोरिन हालेका थियौँ त्यसलाई 1 घण्टा 40 मिनट जस्तो हालेर हामीले चाहिँ त्यो पानी फाल्यौँ। अहिले
पानी फ्याँकिरहेका छौँ हामी।
हजुर,
यो अब ट्याङ्की पुरै खाली भएपछि चाहिँ अर्को नयाँ पानी भर्छौँ होइन?
पुरै खाली हुनुपर्छ भन्ने जरुरी पनि छैन, हामीले त्यहाँ इनलेटबाट अर्को पानी यसमा थपे पनि हुन्छ। यो मुख्य हाम्रो मुख्य उद्देश्य भनेकै यो जुन अब ट्याङ्की डिसइन्फेक्ट भइसकेको छ अनि अब यसमा क्लोरिनको मात्रा कम गर्ने भयोन्जेलसम्म हामीले चाहिँ यहाँ कुर्नुपर्ने हुन्छ। क्लोरिन यसैमा एक त आफै उडेर पनि जान्छ, कतिपय प्रयोग हुन्छ अनि यसलाई चाहिँ 0.2 mg/L नभएसम्म हामीले चाहिँ यसलाई पालिराख्न र गर्नुपर्छ। यसको लागि हामी टेस्ट गरिरहेछौँ समय समयमा।
खानेपानी आपूर्तिकर्ताले उपभोक्तालाई गुणस्तर कायम गरेर मात्र वितरण गर्नुपर्छ। हरेक खानेपानी योजनामा प्रशोधन केन्द्र बनाउन सम्भव नहुने र खर्चिलो पनि हुने भएकाले ब्लिचिङ पाउडर हालेर ट्याङ्की नै प्रदूषण मुक्त बनाउनुपर्छ। ब्लिचिङ पाउडर आवश्यकता अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट प्राप्त गर्न सकिने बताउनुहुन्छ खानेपानी तथा ढलनिकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदी।
ट्याङ्कीमा चाहिँ विशेष गरेर हामीले ब्लिचिङ पाउडर भन्ने राख्छौँ। ब्लिचिङ पाउडरमा चाहिँ यो खानेपानी विभागले गुणस्तर शाखाले नै प्रत्येक डिभिजनहरूमा चाहिँ यो आवश्यक मात्रामा वितरण गरिरहेको छ। त्यसमा चाहिँ कमसेकम 25-30% क्लोरिन हुन्छ त्यसमा ब्लिचिङ पाउडरमा। क्लोरिन भने एउटा रसायन हो, कम राख्यो भने कीटाणु मर्दैन, बढी राख्यो भने फेरि शरीरलाई असर गर्न पनि सक्छ, त्यस कारण ठिक्कै राख्नुपर्ने हुन्छ। र त्यसलाई चाहिँ कति मात्रामा चाहिँ राख्ने भन्ने हिसाबले एउटा चाहिँ हामीले सबैले बुझ्न सक्ने हिसाबले एउटा नेपालीमा लेखेर हामीले अहिले प्रकाशन गर्दैछौँ यो WHOको सहयोगमा।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। झापामा डेंगूको संक्रमणबाट एकजनाको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका सातकी सुनिता अधिकारी बरालको विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको परिवारले जनाएका छन्। उहाँलाई गएको 5 गते अस्पताल भर्ना गरिएको थियो। झापाको बिर्तामोड नगरमा मात्रै 300 बढी डेंगू संक्रमित भेटिएका छन्।
सरकारले प्रदान गर्दै आएको 8 प्रकारका कड़ा रोगको उपचार सहायता रकमको 60% भन्दा बढ़ी मृगौला रोगमा खर्च हुँदै आएको छ। मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनिमिया रोगको उपचारका लागि सरकारले 1,00,000 रूपियाँ बराबरको आर्थिक सहयोग गर्दै आएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका वरिष्ठ अहिब प्रकाश घिमिरेका अनुसार मृगौला रोगीका लागि निशुल्क डायलासिस, मृगौला प्रत्यारोपणका लागि 4,00,000 रूपियाँ र प्रत्यारोपणपछि औषधि उपचारका लागि 1,00,000 तथा मृगौला दिने र लिनेलाई 50,000 रूपियाँ प्रयोगशाला परीक्षणका लागि उपलब्ध गराउँदै आएको छ। यस्तै मृगौला रोग अन्तर्गतको एक्युट रिनल फेलियरका बिरामीका लागि 1,00,000 रूपियाँ बराबरको औषधि उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ। अहिले डायलासिस गर्ने बिरामी झण्डै 23,000 छन्। कोषका लागि सरकारले यो आर्थिक वर्षमा 1,33,00,000 करोड़ रूपियाँ बजेट छुट्याएको छ।
यस्तै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सबैभन्दा बढी उच्च रक्तचापका बिरामीले सेवा लिएका छन्। सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलका अनुसार अहिलेसम्म 7,751 जनाले उच्च रक्तचापको उपचार सेवा लिएका हुन्। त्यसबाहेक पेट, दाँत, नियमित चेकअप, मधुमेह र श्वास प्रश्वासको समस्या भएका बिरामीले उपचार सेवा लिएका उहाँले जानकारी दिनुभयो। सरकारले अहिलेसम्म 22 जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ।
छठ पर्वको तेस्रो दिन आज खरना मनाइएको छ। कार्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा आज घर घरमा सक्खर मिसाइएको खीर बनाएर खाने र प्रसादका रूपमा बाँड्ने चलन छ। भोलि बेलुकी व्रतालुले फलफूल, मिठाई, ठेकुवा, भूसवा लगायत पूजा सामग्री सहित नजिकै रहेको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ अन्तर्गतको सजिया पर्व मनाउनेछन्। पर्से शुक्रबार बिहानै उदाउँदो सूर्यलाई पुनः बिहानी पखको अर्घ दिएर छठ पर्व समापन गरिन्छ। अस्ति पहिलो दिन व्रतालुले निरामिष भोजन अर्थात अर्वा अर्बाइन ग्रहण गरेपछि शुरू भएको छठ पर्वमा हिजो व्रतालुले शुद्ध भएर नहाए खाए मनाएका छन्।
यस्तै मिथिलाञ्चल क्षेत्रमा भाइ बहिनी बीचको अमर प्रेमको प्रतीक मानिने सामा चकेवा पर्व आजदेखि शुरू भएको छ। समा चकेवा पर्व शुरू भएपछि हरेक दिन बेलुकीदेखि मध्यरातसम्म घर घरमा महिला गाउँको खुल्ला ठाउँमा भेला गाउँका महिला हरेक घरका महिला गाउँको खुल्ला ठाउँमा भेला हुन्छन् र आफ्नो डालामा माटोले निर्मित आकर्षक एवं कलात्मक सामा चकेवाको मूर्ति राखेर लोकगीत गाउँछन्। कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म दाजुभाइको सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना गर्दै मनाइने सामा चकेवा पर्वले तराईका जिल्लामा यतिखेर रौनक छाएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त सीईओ युवराज भूषालले प्राविधिक जनशक्तिको अभावका कारण पुननिर्माणले गति लिन नसकेको बताउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा उहाँले प्राधिकरणले एकमुष्ट रूपमा 1100 प्राविधिक माग गर्दा छानिएका मध्ये 900 जना भन्दा धेरैले काठमाडौँमा बस्न पाऊ भनी निवेदन दिँदा ग्रामीण भेगको पुननिर्माणमा समस्या भएको बताउनुभयो। सीईओ भूषालले अब भने पुननिर्माणका लागि गाउँपालिका र नगरपालिकाले माग गरे अनुसार प्राधिकरणले प्राविधिक हटाउने जानकारी दिनुभयो।
नारायणघाट मुगलिन सड़क निर्माणका लागि फेरि दिउँसो गाड़ी रोकेर काम थालिने भएको छ। चितवनको नारायणगढ़ मुगलिन सड़क आयोजना प्रमुख चन्द्रनारायण यादवका अनुसार छठपछि मानिसको आवाजावत कम भएसँगै सड़कमा गाड़ी रोकेर काम गरिनेछ। कार्तिकको 15 गतेपछि दिउँसो गाड़ी रोक्नका लागि स्थानीय प्रशासनसित छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो। यसअघि वर्षा शुरू हुनुअघि दैनिक 8 घण्टा गाड़ी रोकेर सड़क निर्माणको काम हुँदै आएको थियो।
रूपन्देहीको रोहिणी गाउँपालिकामा घर वरिपरि सफाई नगर्नेहरूको बिजुलीको लाइन काटिने भएको छ। गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकालाई स्वच्छ र सरसफाईयुक्त बनाउन यस्तो निर्णय गरिएको बताउनुभयो। सम्झौदा बुझाउँदा समेत अटेर गरेर सार्वजनिक ठाउँमा फोहोर गर्ने र सरसफाई नगर्नेको बिजुलीको लाइन काटिने यादवले जानकारी दिनुभयो।
बाँकेमा प्रहरीले कटुवा पेस्तोल सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। बाँकेको जानकी गाउँपालिका 6 डिठापुर चोकबाट कटुवा पेस्तोल सहित भारत बहराइचका रमजान खानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
20 दिनमा 4 जना हराएपछि प्रहरीले कैलालीमा पितमारी पिकनिक स्पोट आसपास कर्णाली नदीको किनारमा जान रोक लगाएको छ। कर्णाली नदीमा असोज 15 गते 2 जना युवक र अस्ति 2 जना बालबालिका डुबेर हराएपछि त्यहाँ जान रोक लगाइएको कैलालीका प्रहरी परीक्षक जनकराज पाण्डेले बताउनुभयो। उहाँले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर त्यस क्षेत्रको कर्णाली किनारमा तारबार गर्न प्रहरी चौकी चिसापानीलाई निर्देशन समेत दिएको बताउनुभयो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको पर्वतको फलेवासमा मकै गोदाम घर निर्माण भइरहेको छ। फलेवास नगरपालिका खानीगाउँमा निर्माण भइरहेको गोदाम घरमा 25 टन मकै भण्डारण गर्न सकिने जिल्ला कृषि कार्यालय पर्वतले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदाम घर निर्माण गरिएको हो। किसानले उत्पादन गर्ने मकैको बिउ जोनले किनेर बजारीकरण गर्नेछ।
शेयर बजार परिसूचक नेप्सी आज झण्डै 14 अङ्कले घटेको छ। नेप्सी आज 13.92 अङ्कले घटेर 1553.72 बिन्दुमा पुगेको हो। आज व्यापार र होटेल समूह बाहेक सबै समूहको परिसूचक घटेको छ। सबैभन्दा धेरै बीमा समूह 36.73 अङ्कले घटेको छ भने जलविद्युत समूह 28.38, उत्पादन समूह झण्डै 30 र अन्य समूह 21 अङ्कले घटेको छ। आज 47.10 करोड़ भन्दा धेरैको शेयर किनबेच भएकोमा सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको 6.26 करोड़ भन्दा बढ़ीको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
मकवानपुरको उत्तरी क्षेत्रका 40 जना महिलालाई उत्कृष्ट उद्यमी घोषणा गरिएको छ। आफ्नै पौरखबाट उद्यम गर्दै आएका 40 जना महिलालाई उत्कृष्ट उद्यमी घोषणा गरेर आर्थिक उपार्जन गर्ने सिप समेत सिकाइएको छ।
मनाङमा दीपक मनाङेलाई जिताउन एमालेका आधिकारिक उम्मेद्वारले नै उम्मेद्वारी फिर्ता लिएको विषयमा
धेरैजनाले प्रतिक्रिया दिनुभएको छ। फेसबुकमा नरुबाबु मगर भन्नुहुन्छ, गुण्डा नाइकेलाई टिकट दिन हुन्न, सघाउन हुन्न भनेर चौतर्फी दबाव हुँदाहुँदै पनि एमालेका उम्मेद्वारले मनाङेलाई समर्थन गरेर दलभित्रको गुण्डा राजनीतिलाई थप बलियो बनाएका छन्। यसले दलहरूप्रति नागरिकको विश्वास झनै कमजोर भएको छ।
प्रताप नेपाली लेख्नुहुन्छ, नागरिक सचेत भइसकेका छन्। गुण्डालाई पार्टीका नेता बनाएर राजनीति धुमिल्याउनेहरूलाई नागरिकले भोटबाटै जवाफ देलान् भन्ने आशा गरौं।
यसै विषयमा अनिल चौधरी व्यङ्ग्य गर्नुहुन्छ, नेपालमा कति खुला लोकतन्त्र छ भन्ने कुरा दीपक मनाङेलाई एमालेका आधिकारिक उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएर देखाएका छन्। हामीले यस्तो लोकतन्त्र ल्यायौं जहाँ गुण्डा पनि चुनाव लड्न पाउँछन् र ठूला भनिएका दलले खुलेर समर्थन गर्छन्।
रामेछापमा बागी उम्मेद्वारी फिर्ताको लागि हेलिकप्टर चार्टर गरिएको समाचारमा भोजराज खनाल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, नेताहरूलाई हेलिकप्टर चार्टर गर्नु भनेको नागरिकलाई साइकल चढ्नुभन्दा सजिलो छ। धनी नेता भएको देशको गरीब नागरिक हौ हामी।
अनि भरतपुर महानगरका पराजित उम्मेद्वार देवी गेवालीले प्रचण्डलाई जिताउन सहयोग गर्ने समाचार उज्यालोमा पढेर चन्द्र फुयाल लेख्नुहुन्छ, नागरिक नेताका भनाईलाई लिएर चुक चुक र चौतारोमा झगडा गर्छन्, तर नेताहरू भने रातारात अनौठो तरिकाले मिल्छन्। नेता र पार्टीका लागि मारामार गर्ने नागरिकले सामाजिक सञ्जाल अनि चोक र चिया पसलमा नेताहरूको दोहोरो चरित्र बुझेर बाजाबाज गर्नु बेकार हो।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र सुजाता खत्री। अब विदेशका खबर। चिनिया राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ। चीनमा सम्पन्न कम्युनिष्ट पार्टीको अधिवेशनले सीलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतिले चयन गरेको हो। महाधिवेशनमा ध्वनी मतका आधारमा सीलाई आगामी 5 वर्षका लागि राष्ट्रपति चयन गरिएको हो। महाधिवेशनले आजै सी सहित 7 जना पोलिट ब्यूरो सदस्यको नाम पनि सार्वजनिक गरेको छ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले टाइफाइडका लागि प्रभावकारी मानिएको नयाँ खोप सिफारिश गरेको छ। 10 मध्ये 9 जनामा टाइफाइड रोक्न सफल मानिएको नयाँ खोप प्रयोगका लागि डब्ल्यूएचओले सिफारिश गरेको बीबीसीले जनाएको छ। अनुसार विश्वमा वर्षेनी 2,20,000 जनाको टाइफाइडका कारण ज्यान जाने गरेको छ। विशेष गरी टाइफाइडका कारण बालबालिका बढी प्रभावित हुने गरेका छन्। यो खोप 6 महिना पुगेका बालबालिकालाई दिनुपर्ने डब्ल्यूएचओले जनाएको छ। यसअघि पनि डब्ल्यूएचओले टाइफाइडका लागि 2 वटा खोप सिफारिश गरेको थियो, तर त्यो खोप 2 वर्षभन्दा मुनिका बालबालिकामा लगाउन अनुमति थिएन। नयाँ खोपले टाइफाइडबाट धेरैको ज्यान जोगाउन सक्ने विज्ञहरूले बताएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजील्याण्डले 231 रनको लक्ष्य दिएको छ। भारतको पुणेमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले 50 ओभरमा 9 विकेट गुमाएर 230 रन बनाएको हो। न्यूजील्याण्डका लागि हेनरी निकोल्सले 42, कोलिन डी ग्रान्ड होमले 41 र टम लाथमले 38 रन बनाउनु बाहेक अरूले राम्रो प्रदर्शन गर्न सकेनन्। न्यूजील्याण्डलाई मध्यम स्कोरमा समेट्न भारतका भुवनेश्वर कुमारले 3 तथा यजुवेन्द्र चहल र जसप्रीत सिंह बुमराहले समान 2-2 विकेट लिए। जवाफी ब्याटिङ गरिरहेको भारत ले राम्रो प्रदर्शन गरेको छ। उसले ताजा अवस्थामा 35 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 168 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मंगसिर 10 गते हुने पहिलो चरणको चुनावका लागि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक, उम्मेद्वारलाई आजै चुनाव चिन्ह प्रदान।
केन्द्रीय नेताको दबावमा अधिकांश ठाउँमा बागीले उम्मेद्वारी फिर्ता लिए। गुण्डा नाइके दीपक मनाङ्गेलाई सघाउने भन्दै मनाङमा एमालेका आधिकारिक उम्मेद्वार नै पछि हटे।
खानेपानीको ट्याङ्की नै शुद्धिकरण गर्न झट्का विधि उपयोगी, ब्लिचिङ पाउडर र शुद्धिकरण गर्ने विधि खानेपानी डिभिजन कार्यालयबाट प्राप्त हुने।
चिनिया राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित, कार्यकाल 5 वर्षको रहने।
र न्यूजील्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारतको गतिलो जवाब।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफ्ले पनि बिदा हुन्छौ। नमस्कार।